ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا أطيعوا الله وأطيعوا الرسول وأولي الأمر منكم قال الله تبارك وتعالى ما آتاكم الرسول فخذوه وما نهاكم عنه فانتهوا صدق الله العظيم. بزرگو بھائیو دوستو عزیزو, حق تعالیٰ نے سلسلے نبوت کی آخری کری یعنی انبیاء کرام علیہ الصلات والسلام کی آخری کری جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم کو دنیا کے امام, پیشوا, رہبر, مقتدا سب کچھ بنا کر کے بھیجا. میں ابھی پرسو بھی ابو وہاں مسجد قبا میں ایک بات کہی تھی کہ ہمارے شاہ عطا اللہ صاحب بخاری رحمتہ اللہ علیہ سے کسی نے ایک سوال کیا تھا. سوال یہ تھا کہ حضور پاک صلی اللہ علیہ وسلم کی کیا تعریف ہے, صحابہ کی کیا تعریف ہے. حضرت نے دو جملوں میں جو بات ارشاد فرمائی, حضرت نے فرمایا کہ تمام نبیوں کے کمالات جمع کیے جائیں تو محمد الرسول اللہ صلی اللہ علیہ وسلم بنتے ہیں, اور محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے کمالات کو کھولا جائے تو صحابی بنتے ہیں. دو لفظوں میں تمام انبیاء کرام علیہ السلام میں جتنے کمالات تھے وہ سارے کمالات حضور پاک صلی اللہ علیہ وسلم کو عطا فرمائے. آپ خود ارشاد فرماتے ہیں, بخاری شریف کی روایت ہے, ما من الانبیاء نبی الا اوتی ما آمن علیہ البشر اوتیت وحیا وارجو ان اکون اکثرہم تابعا یوم القیامہ کما قال صلی اللہ علیہ وسلم. فرمایا تمام نبیوں کو معجزات دیے جاتے ہیں. معجزات کا معنی ہوتا ہے عاجز کر دینا. نبی کو معجزہ اس لیے دیا جاتا ہے کہ امت میں سے کوئی اس طرح کا کام نہیں کر سکتا, امت عاجز ہو جاتی ہے. حضرت موسیٰ علی نبینا علیہ الصلاۃ والسلام کے عصا کا سانپ بن جانا ایسی بات ہے کہ یہ کسی کے بس کا نہیں ہے. یہ تو بہت ممکن ہے کہ کوئی مصنوعی اور آرٹیفیشل سانپ بنا لے اور رسیوں کو لوگوں کے ذہنوں میں سانپ تصور کرا لے, جیسا کہ جادوگروں کا کام ہوا کرتا ہے, لیکن واقعتاً سانپ بن جانا. اور یہی وجہ ہے کہ پہلی مرتبہ جب حضرت موسیٰ کو حکم ہوا حق تعالیٰ کی طرف سے الکِ عصاک, اپنی لاتھی زمین پر پھینکو, قرآن کریم میں اللہ تعالیٰ فرماتے ہیں کہ فَإِذَا هِيَ حَيَّةٌ تَسْعَى, وہ دوڑنے والا سانپ بن گیا. اب حضرت موسیٰ خود بھی ڈرنے لگے, جب وہ سانپ بنا ہے تو حضرت خود بھی ڈرنے لگے. بہرحال انبیاء بشر ہوتے ہیں, خوف ان پر بھی ہوا کرتا ہے, ڈرنے لگے. تو حضرت نے فرمایا حق تعالیٰ شانہ نے, خُذْ هَا وَلَا تَخَفْ. یہ ولا تخف کا لفظ بتا رہا ہے کہ حضرت ڈر رہے تھے. فرمایا خُذْ هَا, پکڑ لے, ولا تخف اور ڈر مت, سنعیدھا سیرتھا الاولی. قرآن کریم میں اللہ تعالیٰ فرماتے ہیں ڈرو مت, پکڑ لو اس کو, ہم اس کو اصلی سیرت پر لے آئیں گے. بلاغت قرآنی پر قربان جائیے. تعالیٰ نے یہ نہیں فرمایا سنعیدھا سورتھا الاولی, سورت کا لفظ نہیں ہے, سیرت کا لفظ ہے. سورت کے لفظ میں تو یہ ہو سکتا تھا کہ بہت ممکن ہے اندر سے سانپ رہے, اوپر سے صورت بدل دی جائے لاتھی کی, ایسا نہیں ہے. اللہ تعالیٰ فرماتے سیرتھا الاولی, یعنی اوپر سے بھی لاتھی بنا دوں گا, اندر سے بھی لاتھی ہی بنا دوں گا. یہ بلاغت تھی. سیرت کا لفظ اس لیے استعمال کیا گیا سیرتھا الاولی. روایتوں میں ہے کہ حضرت موسیٰ علی نبینا علیہ الصلوۃ والسلام نے ہاتھ پر کپڑا لپیٹا پکڑنے کے لیے, تعالیٰ نے وہی بھیجی کہ موسیٰ یہ تیرا کپڑا تجھے بچا سکتا ہے اس سانپ سے, تو ایسا کیوں کیا؟ فرمایا اللہ جانتا تو میں بھی ہوں کہ یہ کپڑا مجھے نہیں بچا سکتا ہے سانپ سے, لیکن دنیا دار الاسباب ہے, مجھے اپنی امت کو اسباب کا مسئلہ سکھانا ہے کہ دنیا میں کام اللہ ہی کرتا ہے، البتہ بیچ میں تمہیں سبب اختیار کرنا ہوگا. ایسی بات ہے کہ میں اور آپ یہاں بیٹھے بٹھائے کھنچے اتار دے اللہ، ایسا تو نہیں ہو سکتا ہے، ورنہ تو پھر مسجد ابو بکر والا کوئی جاب پڑی نہیں جائے گا، پھر تو سب یہیں بیٹھے بیٹھے کھنچے کھاتے رہیں گے. دنیا میں اسباب اختیار کرنے کا بندے کو مکلف بنایا گیا، کہا گیا تم دکان کھولو، تم جاب پر جاؤ، تم کاروبار کرو، میاں بیوی مل کر نکاح کریں، اور نکاح کے بعد اولاد کا دینا اب اللہ کے ہاتھ میں ہے. ایسا تو ہو نہیں سکتا کہ بغیر نکاح کے اولاد کا وجود ہو جائے، اور بغیر دکان کے، اور بغیر کاروبار کے، اور بغیر جاب کے. اور ایک بات بہت کام کی ہے، یاد رکھو، جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم کی ایک روایت مجھے یاد آئی. امام بیہقی رحمت اللہ علیہ نے اس روایت کو نقل فرمایا ہے کہ اللہ کے حبیب پاک صلی اللہ علیہ وسلم ایک رات حضرت عائشہ کی باری میں تھی. حضرت نے بھی دنیا میں اپنی امت کو اسباب کی طرف متوجہ کیا ہے. آقا جب ہجرت کر کے مکے سے مدینے چلے تو اللہ یہ بھی نظام کر سکتا تھا کہ جو آپ کو معراج براق پر بٹھا کر کرا سکتا ہے، وہ مکے سے مدینے کی ہجرت بھی براق پر بٹھا کر کرا دیتا. کیا مسئلہ تھا کہ براق نہیں بھیجا؟ براق بھیج سکتا تھا وہ رب. اللہ دیکھ رہا ہے کہ میرے نبی کے حالات کیا چل رہے ہیں، اور کیسے وہ چھپ رہا ہے 3 دن کے لیے، اور کیسے غار ثور میں چھپا ہوا ہے. پھر نہ براق آیا نہ کچھ آیا، بلکہ مصائب کے راستے سے آپ کو بھیجا گیا، تکلیفوں کے راستے سے آپ کو بھیجا گیا. اشارہ ہے اس بات کی طرف کہ دین کا پایا جانا تو مصائب کے اندر ہی چھپا ہوا ہے. انسان جب مصائب کو برداشت کرتا ہے تو تعالیٰ اسے دین عطا فرماتے ہیں. تو حضرت عائشہ رضی اللہ تعالی عنہا کی باری ہے، اور حضرت کا حال رات میں بستر پر چارپائی پر لیتے ہوئے ساتھ میں حضرت عائشہ کے ساتھ، اور حضرت بے چین ہے چارپائی پر، کبھی ہو رہے کبھی یوں ہو رہے، بہت دیر تک بے چین، جہاں تک کہ اخیر بے حضرت نے اپنے پیٹ کو چارپائی کی جو لکڑی ہوتی ہے اس سے اپنے پیٹ کو دبایا زور سے. عائشہ نے فرمایا کہ یا رسول اللہ کوئی تکلیف ہے آپ کو؟ اتنی پریشانی، کوئی بے چینی، اضطراب، کیا بات ہے؟ حضور نے اپنے پیٹ پر ہاتھ رکھ کر فرمایا، عائشہ بھوک نے پریشان کر دیا ہے، بھوک نے پریشان کر دیا. روایتیں اس سے بھری پری ہے، بخاری شریف میں آپ چلے جائیں، حضرت عائشہ فرماتی ہے 2-2 مہینے پورے ہوتے تھے کہ گھر میں چولہا نہیں جلتا تھا. حضرت عائشہ کہہ رہی کہ اللہ کے حبیب دعا فرما دیجیے، ابھی وہ اتار دے گا. مجھے جو جملہ نبی کا ہے وہ آپ کو سنانا ہے. حضرت نے ارشاد فرمایا کہ اگر میں اس طرح اپنے رب سے کھنچے مانگوں گا، کھانا مانگوں گا، وہ تو ابھی اتار دے گا، لیکن میری امت کے غریبوں کو تسلی کا سامان کون دے گا؟ ان پر جب حالات ہوں گے، انہیں کھانا نہیں ملے گا، انہیں پینا نہیں ملے گا، ان کی پریشانیاں ہوگی، ان کا اضطراب ہوگا، ان کی بے چینیاں ہوگی، ان کو ان دنوں میں کون تسلی کا سامان دے گا؟ وہ نبی چاہتا تو براق آ سکتا تھا، اس کے دروازے پر بندھا رہتا. وہ نبی چاہتا تو روزانہ اس کے لیے جنت کے، اگر عیسیٰ علیہ السلام کی دعا پر حق تعالی آسمان سے مستقلن کھانا اتار رہا ہے، قرآن کہہ رہا ہے مائدتا من السما تکون لنا عیدا لاولنا واخرنا وآیتا منک ورزقنا وانت خیر الرازقین، تو عیسیٰ کی دعاؤں پر اگر کھانا اتر سکتا ہے تو جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی دعاؤں پر بھی اتر سکتا تھا. لیکن نہ آپ نے کھانا مانگا، نہ آپ نے براق مانگا، آپ نے مصائب کی زندگی گزاری، آپ نے اونٹنی پر سواری فرمائی، آپ نے گھوڑے پر سواری فرمائی، آپ نے کھچر پر سواری فرمائی، آپ نے گدھے پر سواری فرمائی، آپ نے بھوک کو بھی برداشت فرمایا، آپ نے پیاس کو بھی برداشت فرمایا، اور ایسے حالات میں زندگی گزاری. کیوں؟ آخر اپنی امت کو یہ تعلیم دینا تھا، تمہیں کھانا مل جائے تو شکر کر لینا، تمہیں کھانا نہ ملے تو صبر کر لینا. صبر کے راستے سے بھی تم اللہ کو پاؤ گے، شکر کے راستے سے بھی تم اللہ کو پاؤ گے. جس نبی کا یہ حال تھا، آج اس کی امت 2 روتی اور 2 بوتی کے لیے حرام کے دروازے کھولے ہوئے ہیں، سود کے دروازے کھولے ہوئے. ایک اچھا خاصا صف اول میں نماز پڑھنے والا، میں میرے گجرات کی بات آپ کو سناؤں، صف اول میں نماز پڑھنے والا ماشاءاللہ داری، کرتا، پجامہ، اور کہہ رہا ہے سود تو میری اولاد ہے، سود تو میری اولاد ہے. یہ امت مسلمہ کا حال ہے. جنہوں نے سود کے دروازوں کو کھول دیا، حالانکہ میرے آقا صلی اللہ علیہ وسلم نے فرمایا سود کا ایک درم اپنی ماں سے 32 مرتبہ زنا کرنے کے برابر ہے. اللہ اللہ، سود کے دروازے کھولے ہوئے ہیں، حرام کے دروازے، ناجائز دروازے، کسی کے مال کو لوٹنے کے دروازے، کسی سے غلط فائدہ اٹھانے کے دروازے. ہاں، بخاری شریف میں ایک روایت ہے، بڑی عجیب روایت. ارے بھائیو، دین آج ہماری لذت کے لیے رہ گیا، لذت کے لیے. مجھے بیان کرتے ہوئے لذت آتی ہے، آپ کو سنتے ہوئے لذت آتی ہے. دین لذت کے لیے رہ گیا، عمل کے لیے نہیں رہا. دین عمل کے لیے نہیں رہا، دین لذت کے لیے رہ گیا. دھواں دار تقریریں ہو رہی ہے، سن رہے ہیں اور وہیں دامن جھاڑ کر کھڑے ہو گئے. واہ واہ کے دو فقرے کہہ دیے گئے اور بس، میں بھی خوش، آپ بھی خوش. میرے نبی علیہ الصلوۃ والسلام کی شریعت اور آپ کی تکلیفیں اس کے لیے نہیں تھی، آپ کے مصائب آپ نے اس لیے نہیں جھیلے تھے کہ ہم واہ واہ کی دو باتیں کر دیں. اس لیے آقا نے یہ تکلیفیں نہیں اٹھائی تھی. بخاری شریف میں ہے کہ بنی اسرائیل کے 3 آدمی جا رہے ہیں اور اچانک بارش شروع ہوئی. تینوں نے ایک گفا میں پناہ لی، ایک گار میں پناہ لی. ابھی وہ گار ہی میں تھے، ایک بڑی چٹان اور بڑا پتھر اوپر سے لڑکتا ہوا آیا اور دروازے پر بند ہو گیا. ان تینوں کا نکلنا مشکل، اندر سے نہ اتنی طاقت ہے کہ اس کو ہٹا سکتے ہیں اور نہ نکلنے کا کوئی راستہ ہے. ان تینوں نے اپنی زندگی میں جو نیک عمل کیا تھا اس کو یاد کر کے دعا کی. ایک نے کہا کہ اللہ، میرے ماں باپ بڑے ضعیف تھے، روزانہ میرے ماں باپ کی خدمت کرتا تھا، بکریوں کا دودھ نکالتا تھا، ماں باپ کو پلاتا تھا. آج تو ماں باپ کی تکلیف سننا تو بہت دور کی بات، ماں باپ کو دیکھنا بھی لوگ پسند نہیں کر رہے. ہاں، میرے نبی نے یہی فرمایا تھا کہ میری امت پر ایک دور آئے گا. ترمذی شریف کی روایت ہے، اق امہ و اق ابوہ و ادنا صدیقہ. قیامت کی نشانیوں میں سے بتایا گیا، ماں کو لات مارے گا، باپ کو دھکا دے گا اور دوستوں سے پارتیاں کرے گا. یہ وہ دور ہے جو نبی کریم صلی اللہ علیہ وسلم نے کھول دیے گئے تھے حالات حضور کے سامنے، کہ دیکھ لے تیری امت کے حالات، یہ تیری امت ہے جو بننے والی ہے آگے چل کر. تو ضعیف باپ کا ہاتھ پکڑتے ہوئے بھی جوان بیٹے کو شرم آتی ہے، ضعیف باپ کا ہاتھ پکڑتے ہوئے جوان بیٹے کو شرم آ رہی ہے، میں کیوں ہاتھ پکڑوں؟ اس پر ضعیفی ہے، کل کو مجھ پر بھی ضعیفی آنے والی ہے. جس کو کپڑوں میں ٹوائلٹ ہو رہا ہے، کل کو اللہ نہ کرے ہم پر بھی حالات آنے والے. کاش ہمارے جوانوں کے دلوں میں دوسروں کی محبت تو بہت دور کی بات، کم سے کم والدین ہی کی محبت پیدا ہو جائے. تو کہنے لگا کہ اللہ، میرے والدین بڑے ضعیف تھے، بہت کمزور تھے، میں روزانہ والدین کو دودھ نکال کر پلاتا تھا. ایک دن میں بکریاں چراتے ہوئے بہت دور نکل گیا، بہت دور. میں جب واپس آیا تو والدین سو چکے تھے. میں نے رات میں والدین کو جگانا مناسب نہیں سمجھا، میں نے دودھ کا پیالہ لیا اور ماں باپ کے سرہانے رات بھر کھڑا رہا کہ جب آنکھ کھلے پلا دوں، جب آنکھ کھلے پلا دوں. ان صبح تک ماں باپ نہ اٹھے. میں نے صبح کو جب وہ اٹھے، دودھ کا پیالہ دیا، میرے ماں باپ نے بڑی دعائیں دی، اے اللہ میرا عمل اگر تجھے قبول ہے تو اس چٹان کو ہٹا دے. تعالی نے خود تھوڑی سی چٹان کو ہٹا دیا. معلوم ہوتا ہے اس کا عمل اللہ کی نگاہ میں مقبول تھا. یہاں سے ایک مسئلہ اور بھی معلوم ہوا جو علماء نے، محدثین نے نکالا، وسیلہ بالاعمال. وسیلہ بالاعمال کا مطلب ہوتا ہے کہ انسان پر مصیبت آ جائیں، پریشانیاں آ جائیں، حالات آ جائیں، تو ان حالات میں یہ انسان اپنی زندگی کے کسی نیک عمل کو یاد کر کے اس کے وسیلے سے دعا کرے، اللہ اس عمل کی برکت سے اس مصیبت کو آسان کر دے گا. اس روایت سے ثابت ہو رہا ہے. دوسرے نے دعا کی، میرے رب، میری چچا زاد بہن تھی، غریب تھی، مجھ سے قرض مانگتی تھی اور میں ہمیشہ اپنی شرط رکھتا تھا کہ مجھے منہ کالا کرنے دے. وہ منع کرتی تھی، باعزت تھی، شریف تھی، منع کرتی تھی. ایک مرتبہ بڑی مجبور ہو گئے وہ, بڑی مجبور, اور مجبوری میں اس نے مجھ سے 100 دینار قرض مانگا. میں نے اپنی وہی شرط رکھی, اس نے اپنی مجبوری میں شرط کو قبول کر لیا. میں نے اس کو 100 دینار دیے, اور میں جب اس کے قریب پہنچا اور میں اس پر بیٹھ گیا اور کپڑے اتر چکے ہیں, اور اس میری بہن کی زبان سے جملہ نکلا, اتق اللہ, اللہ سے ڈر, اللہ تیرا نام آیا. میں اسی حالت میں اٹھ گیا. بہت مشکل ہے انسان پہنچ چکا ہو پھر لوٹنا, بہت مشکل ہے, سوائے خوف خداوندی کی کوئی چیز اس کو نہیں بچا سکتی. اللہ بس تیرا نام آیا, میں وہاں سے ہٹ گیا. میں اسی لیے کہتا ہوں کہ آج کل ہمیں اپنے ان بچوں پر, جس سے متعلق ہر والد کو یہ شکایت ہے, ہر والدہ کو یہ شکایت ہے کہ ہمارے بچے آوارہ ہو رہے ہیں, ان کے دلوں میں اللہ کا خوف پیدا کرو. اور اللہ کا خوف پیدا ہوگا اللہ کے قرآن اور نبی کی احادیث سے. جب تک یہ تعلیمات ہمارے گھروں میں زندہ نہیں ہوگی, آج تک نہ پولیس, نہ فوج, نہ ملٹری کوئی ہماری اولاد کو گناہوں سے بچا نہیں سکتی. خدا کا خوف ہوگا, بغیر پولیس کے بھی حفاظت ہو جائے گی. میرے آقا صلی اللہ علیہ وسلم نے جب شراب کے حرام ہونے کا اعلان فرمایا, شراب حرام ہو گئی, اور اللہ نے آیت اتار دی, انما الخمر والمیسر والانصاب والازلام رجس من عمل الشیطان فاجتنبو, جوا حرام, شراب حرام, بچو اس سے, اور منادی اعلان کر رہا ہے. اور ایک صحابی رضی اللہ تعالیٰ عنہ عبد الرحمن ابن عوف کے مکان پر یا حضرت ابو طلحہ کے مکان پر شراب کا دور جاری ہے, شراب دوست پی رہے ہیں, حضرت ابو طلحہ کا مکان تھا, اور کوئی منادی اعلان کر رہا ہے. ابو طلحہ نے حضرت انس سے فرمایا, بیٹے انس دیکھو کوئی اعلان ہو رہا ہے. انس باہر گئے, فرمایا شراب حرام ہو گئی. اسی وقت گلاس پھینک دیے, مٹکے پھینک دیے, سب کچھ باہر ڈال دیا, نہ پولیس, نہ فوج, نہ ملٹری, کوئی وہاں نہیں پہنچا تھا. آخر وہ کیا چیز تھی جس نے ان کو گناہوں سے بچایا؟ وہ خوف خدا تھا جو نبی نے ان کے دلوں میں بٹھایا تھا, خوف خدا. آج ہم ظاہر میں تو گناہ سے بچتے ہیں, پولیس دیکھ لے گی, پتہ لگا رہے ہیں کیوں گاڑی میں, پولیس دیکھ لے گی, فائن کرے گی, اور سگنل پر کھڑے ہیں, دیکھ رہے ہیں, اگر یہاں سے گزریں گے اور ویسے ہی گزر گئے, پولیس ابھی فائن کر دے گی. ہم ظاہر میں تو پولیس سے ڈر رہے ہیں, لیکن خلوت میں بیٹھتے ہیں تو وہی گناہ, میرا جوان موبائل لے کر کے ننگی فلم دیکھ رہا ہے, اس کے لیے خوف خدا نہیں آیا, اللہ کا خوف دل میں نہیں آیا. اگر اللہ کا خوف دل میں آ جاتا ہے تو خدا پاک کی قسم, جلوت ہو یا خلوت ہو, ظاہر ہو یا باطن ہو, کمرہ ہو یا کمرے کے اندر باہر ہو, ہر جگہ پر وہ اپنی حفاظت کرے گا, یقیناً حفاظت کرے گا. شرط یہ ہے کہ اس کو اتنا استحضار ہو جائے کہ میرا رب مجھے دیکھ رہا ہے, میرا رب مجھے دیکھ رہا ہے, میرا رب مجھے. بہت مشہور واقعہ آپ نے سنا کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ اپنی خلافت کے دور میں گشت لگا رہے, رات میں ایک گھر سے آواز آ رہی ہے باتیں کرنے کی. حضرت نے کان لگایا, کیا بات ہے, پریشانی آئے کوئی, رات میں آدھی رات میں باتیں کیسی؟ ماں اپنی بیٹی کو کہہ رہی ہے, بیٹی دودھ بیچنا ہے, دودھ تم نے نکالا ہے اس میں تھوڑا پانی ملا دو. اور بیٹی کہہ رہی ہے کہ نہیں, امیر المؤمنین کا حکم ہے, دھوکا نہیں, غلط طریق پر بیچنا نہیں, پانی نہیں ڈالنا ہے. تو ماں اپنی بیٹی کو کہہ رہی ہے, بیٹی عمر تو اپنے گھر پہ سویا ہے, یہاں کون دیکھنے آئے گا؟ بیٹی کا جواب ہے کہ عمر نہیں دیکھ رہا ہے, عمر کا رب تو دیکھ رہا ہے. یہ وہ خوف خدا, یہ خوف خدا ہے, اس کو کہتے ہیں اللہ کا خوف. اور یہی وہ جملہ تھا کہ جس کی بنیاد پر حضرت عمر نے اپنی بیٹی کا, اپنے بیٹے کا نکاح اس لڑکی سے کرا دیا کہ اس میں خوف خدا ہے. صحابہ کرام کی تعریف اور صحابیات کی تعریف جو قرآن نے کی ہے, وہ ان کے چہروں کی لپسٹک کی چمک سے نہیں کی, वो बड़ी बेहतरीन किस्म के लिपस्टिक लगाते थे और शानदार चेहरा बनाते थे और बड़े खूबसूरत बनकर के निकलते थे। इससे कुरान तारीफ नहीं कर रहा है। कुरान उनकी तारीफ कैसे कर रहा है? सीमा हुम फी वुजूहिहिम मिन असर सुजूद, उनके चेहरे सजदों से चमकते थे। सीमा हुम फी वुजूहिहिम मिन असर सुजूद ज़ालिका मसलुहुम फित तौरात व मसलुहुम फिल इंजील। फरमाया हमने तौरात में भी ये बात लिखी और इंजील में भी ये बात लिखी कि मेरे मोहम्मद के सहाबा सजदों से उनकी पेशानियां चमकेगी। अगली किताबों में अल्लाह ताला ने यह लिखा था, ज़ालिका मसलुहुम फित तौरात व मसलुहुम फिल इंजील كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزراع ليغيظ بهم الكفار وعد الله الذي एक अजीब तारीफ अल्लाह ताला इन आयात में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की और सहाबे किराम की कर रहा है। तो बहरहाल वो दूसरे ने यूं कहा कि अल्लाह मेरी चचाजाद बहन, जब उसने कहा इत्तकिल्लाह, अल्लाह तेरा नाम आया, मैं वहां से उठ गया। अगर मेरा अमल तुझे कबूल है तो इस चैतान को हटा दे। फिर थोड़ी सी हती मालूम होता है इसका भी अमल अल्लाह के वहां मकबूल था। हमारे हजरत जी मायूसुफ साहब रहमतुल्लाह अलैह ने यहां एक बात लिखी है। इस रिवायत पर हजरत जी रहमतुल्लाह अलैह ने लिखा, याद रखो किसी की मजबूरी से गलत फायदा न उठाना, किसी की मजबूरी से गलत फायदा न उठाना। गरीब है, माजूर है, मजबूर है, से गलत फायदा न उठाना। वमा करू वमा कर अल्लाह वल्लाहु खैरुल माकिरीन, तुम भी तदबीर करते हो, वो भी तदबीर कर रहा है, याद रखो तुम्हारी तदबीरें अल्लाह के सामने फेल होगी। तीसरा जो उसमें था, उसने कहा कि मेरे रब, मैंने एक मजदूर को मजदूरी पर लिया था, उसने मेरा काम किया और शाम को उसकी मजदूरी देने का वक्त आया, वो मजदूरी छोड़कर चला गया। मैं इंतजार करता रहा कि वो कभी आए, मैं उसकी मजदूरी दे दूं। बहुत दिन गुजर गए, नहीं आया। मैंने सोचा लाओ उसकी मजदूरी को मैं अपने कारोबार में लगा लूं, यानी अपना पार्टनर बना लूं। वहां मजदूर को पार्टनर बनाया जा रहा है, यहां पार्टनरों के भी पैसे नहीं देते। वहां मजदूर को पार्टनर बनाया जा रहा है और यहां हुकूक वालों के हक नहीं देते। इस वक्त का आलम जो है ना, हमारी जबान हर वक्त किसी पर बद्दुआ देने के लिए तैयार। यहूद पर अल्लाह की लानत, नसारा पर अल्लाह की लानत, फला पर अल्लाह की लानत, वह हमारे हिंदुस्तान में कहते हैं आरएसएस पर अल्लाह की लानत। हर वक्त हम लोगों पर लानत के अल्फाज बोल रहे हैं। मैंने और आपने कभी अपने नफ्स को भी ततोला कि हम कितने अल्लाह के मुती और फरमाबरदार हैं, हम कितने अल्लाह के पाबंद हैं। आखिर इनके दिलों में नफरतें पैदा किसने की? किसने पैदा की नफरतें? क्यों इतनी नफरतें आई? सारी दुनिया बैतुल मुकद्दस की आजादी के लिए रो रही है, पूरा हरमैन रो रहा है और पूरी दुनिया में दुआएं हो रही है, लेकिन बैतुल मुकद्दस की एक फिर जमीन भी आजाद नहीं हो रही है, बल्कि हालात बढ़ते ही जा रहे हैं। क्यों आखिर? मैं आपको एक अजीब व गरीब बात सुनाऊं। शेख अब्दुल मुकसिद, जब पहली मरतबा गजा पर हमला हुआ, पहला, उस मौके पर बैतुल मुकद्दस पर जब कब्जा हुआ और मिस्र ने अपनी बॉर्डर खोल दी, हमारी तरफ आ जाओ, उस वक्त लोग मिस्र की तरफ जा रहे हैं। शेख अब्दुल मुकसिद 82 साल के बहुत बड़े आलिम दीन वहीं के, ये उन्होंने बराह रास्त खुद वाकया बयान किया था दारुलूम देवबंद के मोहतरम कारी तैयब साहब रहमतुल्लाह अलैह के सामने। हरम मक्की में बैठकर शेख अब्दुल मुकसिद ने फरमाया, मैं भी अपने नवासों, पोतों, बच्चों, बच्चियों को लेकर के मैं भी मिस्र की तरफ जा रहा था, मुझसे चला नहीं जा रहा था और 72 किलोमीटर चलना था। हां मैं था, वहां से बॉर्डर 72 किलोमीटर थी, 72 किलोमीटर। इसी तरह हम चल रहे थे, इतने में यहूदी अफसर की एक गाड़ी आई, गाड़ी रोकी, हमको रोका, कौन हो, क्या हो, तफ्तीश की। उसके बाद कहां जा रहे हो? तो हमने कहा कि मिस्र जाना है हमको। कहा क्यों? कहा यहां हालात ठीक नहीं है, तो हम चाहते हैं कि हमारी जान बच जाए, हम वहां पनाह लेने के लिए जा रहे हैं। तो कहा अच्छा मेरी गाड़ी में बैठ जाओ, मैं तुमको पहुंचा देता हूं बॉर्डर पर। शेख अब्दुल मुकसिद कहते हैं कि हम आगे पीछे होने लगे कि कहीं ऐसा ना हो कि गाड़ी में बिठाकर जेलखाने में डाल दे। उसने हमें एतमाद दिलाया, मैं कुछ नहीं करूंगा, बैठ जाइए मेरे साथ, मैं छोड़ देता हूं तुम्हें। हमको लेकर चला, सबसे पहले हमको मिस्र एम्बेसी में ले गए जो वहीं थी, और हमें कहा यहां बैठिए, चाय पानी का निजाम हमारे लिए किया। उसके बाद कहा कि तुम आलिम हो? कहा जी। कहा हजरत उमर की सीरत जानते हो तुम? कहा कुछ बताओ हमें, उमर की सीरत बताओ। ये पूरा वाकया उन्होंने नकल किया। शेख अब्दुल मुक्सिद कहते हैं कि मैंने हजरत उमर की सीरत बयान करते हुए एक वाकया बयान किया, और वो वाकया ये था कि हजरत उमर के बेटे अब्दुल रहमान मिस्र गए थे, इसी मिस्र, और अमर इब्न अल-आस रजी अल्लाह तआला उस वक्त गवर्नर थे, और अब्दुल रहमान ने नबीस पिया। पता नहीं था कि यह नशावर हो चुका है, इसमें नशा आ चुका है, यह शराब बन चुकी है, वो तो समझे एक शरबत है, तो नबीस पिया, नशा आ गया। जब नशा उतरा तो अब्दुल रहमान ने हजरत अमर इब्न अल-आस से फरमाया, इस तरह का मसला हुआ, चाहे गलती से हुआ लेकिन आप मुझे शराब की सजा दीजिए। अमर इब्न अल-आस आगे पीछे हो रहे हैं, अमीरुल मोमिनीन का बेटा है, कैसे सजा दूं? फरमाया सजा दीजिए वरना अब्बा को बता दूंगा। अमर इब्न अल-आस ने सजा दी मकान में, बाहर नहीं, मैदान में नहीं। अब्दुल रहमान मदीने पहुंचे और मदीने जाने के बाद अपने अब्बा को पूरा वाकया बताया, तो फरमाया सजा जारी हुई? उमर पूछ रहे हैं, फरमाया हां। फरमाया कहां, कौन कौन गवाह थे वहां? कहा गवाह तो कोई नहीं, मकान में सजा जारी कर दी। फरमाया इसलिए कि अमीरुल मोमिनीन का बेटा है, इसलिए। फिर अपने बेटे का हाथ पकड़ा, मैदान में लाया, अली से फरमाया 40 कोड़े मारो। सजा जारी हो चुकी है, लेकिन दोबारा 40 कोड़े फिर मरवाए। उसके एक महीने के बाद इसी वजह से अब्दुल रहमान का इंतकाल हो गया रजी अल्लाह तआला अन्हु। जब 40 कोड़े पूरे हुए तो हजरत उमर ने फरमाया, उमर अपने नबी की शरीयत को दागदार करना नहीं चाहता है। जब यह वाकया बयान किया तो यहूदी ऑफिसर यूं कहने लगा कि जब तक उमर जैसे लोग दुनिया में मौजूद थे, हम तुम्हारे कदमों में हैं। उसके बाद उसने एमबीसी जो कमरे थे रूम, उसकी अलमारियां खोली और उन अलमारियों में शराब की बोतलें बताई, ये आपकी शराब की बोतल है, ये आप ही के एमबीसी, यहां देख लो शराब की बोतल है। कहा जब ये हालात होंगे तो अब याद रखो तुम्हें हमारे कदमों में रहना पड़ेगा। मेरे भाइयों, हमें भी तो अपने नफ्स को ततोलना है कि हम हुजूर से कितने करीब हैं, हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कितने करीब हैं, हम अपने अल्लाह से कितने करीब हैं। हर वक्त तो हमने दूसरों को दुहाइयां दी और दूसरों को बददुआएं दी, कभी हमने अपनी जात पर भी सोचा? हजरात सहाबे किराम ने दूसरों को बददुआएं नहीं दी थी, अपनी जात को बनाया था, अल्लाह की रहमतें उतरी थी। हम भी अगर अपनी जात को बनाएंगे तो अल्लाह की रहमतें जरूर उतरेगी। बहरहाल वो तीसरे ने कहा कि मैंने उसकी मजदूरी को अपने पार्टनर में ले लिया, कारोबार में लगाया। कुछ वक्त के बाद वो आया अपनी मजदूरी को लेने के लिए, मैंने कहा कि ये सारा माल तेरा है। वो कहने लगा कि इतना सारा माल तो था नहीं, थोड़ी सी मेरी तो मजदूरी थी और इतना सारा माल तू? कहा मैंने तेरे मजदूरी को कारोबार में लगाया, उससे सब नफा हुआ है, सब तू ले जा। ए अल्लाह, मेरा ये अमल अगर तुझे पसंद है तो इस पत्थर को हटा दे। अल्लाह ने फिर हटा दिया, निकलना आसान हो गया। हजरत जी मौलाना यूसुफ साहब रहमतुल्लाह अलैहि इस रिवायत पर जो एक दूसरी बात तहरीर फरमाते हैं, 1400 साल में किताबों में वो बात नहीं मिलती जो हजरत जी रहमतुल्लाह अलैहि ने बयान फरमाई। फरमाया मौलाना यूसुफ साहब रहमतुल्लाह अलैहि ने, इस रिवायत पर गौर करो, इन तीनों ने अपनी इबादत को पेश नहीं किया। ये नहीं कहा मैं बहुत नमाजी, मैं बहुत रोजेदार, मैं बहुत हज करता हूं, मैं बहुत उम्रे करता हूं। अपनी इबादत को पेश नहीं किया, अपने मामलात को पेश किया। एक ने कहा मेरा मामला मेरी बहन के साथ सही, एक ने कहा मेरा मामला मेरे मजदूर के साथ सही, एक ने कहा मेरा मामला ये जो है मेरे वालिदैन के साथ सही। इनके मामलात सही थे, अल्लाह ने दुनिया की चट्टान को हटा दिया। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की उम्मत, अगर तुम अपने मामलात को दुरुस्त करोगे अल्लाह जहन्नम की चट्टान को हटा देगा। जरूरत है हमें अपने मामलात को दुरुस्त करने की, इसीलिए मैंने कुरान करीम की आयत पढ़ी, मा आताकुम रसूल फखुदूहु वमा नहाकुम अन्हु फंतहु। रसूल जो बात तुम्हें दें, जो हलाल तरीक हमें बताया है कमाने का, उन तरीकों पर हम चलें, और जिन तरीक को हराम करार दिया गया, नाजायज करार दिया गया, झूठ और फ्रॉड और गलत तरीक करार दिया गया, उन तरीकों से हम अपने आप को बचाने वाले बने। अतीउल्लाह वातीउर्रसूल वउलिल अम्री मिनकुम, अल्लाह की इताअत करो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत करो। देखो अल्लाह का नबी तो हमारे लिए बहुत रो कर गया, बहुत रो कर गया, बहुत रो कर गया। अरफात के अंदर तिर्मिजी शरीफ की रिवायत है कि हजरत बहुत रोए और एक दुआ फरमाई कि अल्लाह मेरी उम्मत की बख्शिश फरमा दे, मेरी उम्मत की बख्शिश फरमा दे, मेरी उम्मत की बख्शिश फरमा दे। वक्त ताला की तरफ से अरफात में वही उतरी, मोहम्मद अपनी उम्मत के जो मामलात मेरे साथ हैं उन मामलात को तो मैं माफ कर दूंगा, लेकिन जो बंदों के साथ है मैं उसको माफ नहीं करूंगा। अल्लाह का नबी उसको भी कहता है अल्लाह उसकी भी कोई शक्ल बना दे, उसकी भी कोई शक्ल बना दे। अरफा गुरूब हो गया लेकिन दूसरी दुआ का मसला हल नहीं हुआ। हजरत मुजदलिफा पहुंचे और मुजदलिफा में सुबह उठे और फजर की नमाज के बाद अल्लाह से दुआ के में मशगूल हुए और यही दुआ, अल्लाह तूने अपने हुकूक की माफी का मसला तो बयान किया लेकिन बंदों के हुकूक का मसला अल्लाह तू ये भी तो कर सकता है ना कि जिसके हक बाकी है उसको अपनी तरफ से देकर राजी कर दे और इसकी मगफिरत कर दे, तू ये भी तो कर सकता है। इतना रोए। उसके बाद दुआ ही में हजरत हंस पड़े तो हजरत उमर ने फरमाया अल्लाह के हबीब ये हंसने का क्या बात है, आप दुआ में हंस रहे अभी रो रहे थे। फरमाया मेरे रब ने मुझे इस वक्त यह कहा कि अच्छा अगर किसी ने जबरदस्ती नहीं की होगी, जानबूझकर हराम का माल खाने की नीयत नहीं की होगी तो इस सूरत में मैं सामने वाले को राजी करके इसको माफ कर दूंगा। हजरत फरमाते हैं कि मेरी यह दुआ भी मुजदलिफा में आकर कबूल हो गई। जो नबी अपनी उम्मत के लिए इतना रोया और रात दिन इतनी दुआएं की उस उम्मत का हाल यह है कि न तो हमारे पास दुरूद है, न उसकी सुन्नतें हैं, न उसकी इत्तिबा है, न उसकी इत्तिबा के जज्बात है। हमारा लिबास, हमारा कल्चर, हमारी जिंदगी, हमने दूसरों को चलते चलते खाते देखा तो हम भी चलते चलते खाते हो गए, और यानियत वाला माहौल देखा तो मेरी बेटियां भी वही लिबास पहनने लगी, और नंगापन बाहर देखा तो मेरी बेटियां भी उसी को देखने उसी को अपनाने लगी। ये तो गनीमत समझिए कि हक तआला शानहू ने हमें कुछ न कुछ ईमान से जोड़ दिया। अब्दुल्लाह इब्न रवाहा रजी अल्लाह तआला अन्हु का एक शेर है जो अक्सर हजरत के सामने पढ़ा जाता था और हजरत भी उसको सुनते थे। लौलल्लाहु महतदैना ला तसद्दकना वला सल्लैना। ए अल्लाह अगर तू हमको हिदायत न देता तो न हम नमाज पढ़ सकते थे न सदका कर सकते थे। जाहिर सी बात है कि हक तआला की हिदायत की बुनियाद पर सब कुछ हो रहा है। ऐसे वक्त में हमें अपने घरों में दीन की तालीम को जिंदा करने की जरूरत है, दीनी माहौल को पैदा करने की जरूरत है। सिर्फ दुनिया ही की तालीम पर अपनी औलाद को न लगाओ, दुनिया की तालीम से पहले उन्हें दीन सिखाओ, उन्हें अल्लाह सिखाओ, उन्हें रसूल सिखाओ। अजीब और गरीब मसला है, एक डॉक्टर बनकर के आता है तो उसकी इज्जत एहतराम और उसके नाम पर जलसे होते हैं, और एक सुन्नत का पाबंद होता है उसकी तरफ कोई देखता भी नहीं कि ये सुन्नत का पाबंद है। हालांकि एक डॉक्टर के जरिए से दुनिया की रोजी रोटी के मसले हल होते हैं और एक सुन्नत के पाबंद के जरिए से कब्र और आखिरत के मसले हल होते हैं। हमें चाहिए कि हम दीन की तरफ चलें। हजरत रबिया रदी अल्लाह तआला अन्हु की एक रिवायत पर मैं अपनी बात खत्म करूं। हजरत रबिया रदी अल्लाह तआला अन्हु फरमाते हैं अभी तो मा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लैला फी सफरी व अतैतु वजूअहू। फरमाया मैं हजरत के साथ एक रात सफर में निकला और रात गुजारी और मैं वजू का पानी लेकर हजरत के पास हाजिर हुआ। हजरत को मैंने वजू कराया, इस्तिंजा कराया और वजू कराया तो हजरत ने फरमाया सल माशीता, अरे मांग तू क्या चाहता है। हजरत देने पड़ते, फरमाया मांग तू क्या चाहता है। हजरत तो रबिया भी फरमाते हैं कि मांगू तो फिर ऐसा वैसा क्या मांगू। फरमाया रफाकतु कफिल जन्ना, अल्लाह के हबीब जन्नत में रफाकत चाहता हूं, मैं जन्नत में आपके साथ रफीक बनना चाहता हूं, साथ रहना चाहता हूं। मिश्का शरीफ में यह रिवायत है, मैं जन्नत में। फरमाया रबिया तुमने बहुत बड़ी चीज मांगी, तल गैर, उसके अलावा कुछ और मांग। फरमाया नहीं, अगर देना है तो हजरत यही दे दीजिए। हजरत ने एक छोटा सा जुमला इरशाद फरमाया, वो जुमला मैं आपको भी सुना दूं ताकि अगर नबी की रफाकत चाहते हो, सब दुआ कर रहे हैं अल्लाह जन्नतुल फिरदौस में नबी की रफाकत नसीब हो, और धंधे देखो तो शबे कदर के अलावा मस्जिद में नहीं आता, हालात देखो हमारे तो इतने गिरे हुए, اور مانگ رہے شب اللہ ہمیں جو ہے نبی کی رفاقت نصیب فرما دے. جن اللہ کا نبی کہہ کر گیا میری رفاقت تمہیں کیسے ملے گی؟ فرمایا آئنی علی نفسک بکثرت السجود. ربیعہ تم خوب سجدے کر کے میری مدد کرو, یعنی خوب نمازیں پڑھو, اللہ تمہیں جنت الفردوس میں میرے ساتھ رکھے گا. آئنی علی نفسک, تیرے نفس کے خلاف, تیرا جی نہیں چاہتا ہے لیکن تیرے جی کے خلاف. اب میں اس پر آپ کو کہتا ہوں, آپ تراوی پڑھ رہے ہیں, 20 رکعت ہے, 20 رکعت میں آپ کتنے سجدے کرتے ہیں؟ 40 سجدے ہوئے. اس سے پہلے عشاء کی نماز آپ نے پڑھی, 4 رکعت سنت کے آپ نے 8 سجدے کیے, 4 رکعت فرض کے آپ نے 8 سجدے کیے, اس کے بعد 2 رکعت سنت کے آپ نے 4 سجدے کیے, اس کے بعد وتر کے آپ نے 6 سجدے کیے, کل ملا کر قریباً 7 سجدے عشاء کی نماز میں ہو جاتے ہیں. آئنی علی نفسک بکثرت السجود, اے میرے امتی, اے ربیعہ تم جو ہے کثرت سجدوں سے میری مدد کرو. جو روزانہ عشاء کی نماز میں 7 سجدے کرے گا وہ خوب سجدے کرنے والا ہوا, امید ہے شوق کے ساتھ پڑھیں گے, اللہ اس کی برکت سے نبی کی رفاقت نصیب کر دے گا. ہمیں چاہیے کہ ہم بشاست کے ساتھ, خوش دلی کے ساتھ تراوی کو پڑھنے والے ہو, لذت کے ساتھ قرآن کو سننے والے ہو, اور خوب دل لگا کر کے قرآن کو سننے والے ہو. حق تعالیٰ اس کی برکت سے ہمیں نبی کی رفاقت نصیب فرمائیں گے. اللہ مجھ کو, آپ کو, سب کو دنیا میں بھی نبی کے اعمال پر چلنے کی توفیق عطا فرمائے, اور آخرت میں بھی جنت الفردوس میں نبی کی رفاقت ہمیں نصیب فرمائے. ترمذی میں حضرت انس نے عجیب سوال پوچھ لیا, حضرت انس نے فرمایا حضرت قیامت میں اتنی بھیڑ بھاڑ میں ہم آپ کو کہاں تلاش کریں گے؟ حضرت انس پوچھ رہے ہم آپ کو اتنی بھیڑ بھاڑ میں کہاں تلاش کریں گے؟ حضرت نے فرمایا 3 جگہوں پر مجھے تلاش کرنا. نمبر 1, یا تو میں حوض کوثر پر اپنے امتیوں کو پانی پلاتا ہوں گا, اور اگر میں وہاں نہ ملوں تو جہاں اعمال تولے جا رہے ہوں گے میں وہاں کھڑا ہوں گا, اور میرے امتی کے جب اعمال رکھے جائیں گے تو میں دعا کر رہا ہوں گا اللہ نیکی کا پلڑا جھکا دے, اللہ جھکا دے, اللہ جھکا دے, یہ جنت میں چلا جائے, اللہ جہنم میں نہ جائے. فرمایا میں وہاں بھی اگر نہ ملوں تو پھر میں پل صراط کے قریب ملوں گا, وہاں مجھے تلاش کر لینا, جب میرا امتی گزر رہا ہوگا میں دعا کر رہا ہوں گا اللہم سلم سلم, اے اللہ اندر گرنے نہ پائے, اس کو گزار دے صحیح سلامت, اس کو گزار دے صحیح سلامت. میرے بھائیو, اس نبی کی سنتوں پر اپنے آپ کو لاؤ, اپنی اولادوں کو لاؤ, اپنی اپنے 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 جو آل اولاد ہے, بیوی بچے ہیں, ان سب کو دین پر لانے کی کوشش کرو. اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے. اللہم صلی علی سیدنا حبیبنا و شفیعنا وسندنا مولانا محمد وبارک وسلم. الحمد للہ رب العالمین والعاقبۃ للمتقین والصلاة والسلام على سید الانبیاء والمرسلین وعلى آلہ وصحبہ اجمعین. اللہم وفقنا لما تحب وترضى من القول والعمل, وجنبنا الفواحش والمعاصی والخطايا والزلل. اللہم آثرنا واغفرنا واصلح لنا شأننا كله. اللہ گناہوں کو معاف فرما, قصوروں سے درگزر فرما, نبی کی سچی محبت عطا فرما, ان کے طریق پر چلنے کی توفیق عطا فرما, آپ کی محبت نصیب فرما. اللہ ہمارے دلوں کو برائیوں سے پاک صاف فرما, اللہ غیبت سے, حسد سے اور غلط کاموں سے اللہ ہمارے قلوب کی صفائی فرما دے. اللہ ہمارے دلوں کا محور تیری تجلی بنا دے. اللہ ہمارے دلوں پر تیری تجلی کو اتار دے. اللہ ہمارے قلوب کو مجلہ فرما, منور فرما, برائیوں سے ہمارے جسموں کو بھی پاک صاف فرما. اللہ بیماروں کو شفا عطا فرما, مرحومین کی مغفرت فرما. اللہ سب کے کاروبار میں, جاب میں برکت عطا فرما, سب کی اولادوں کو نیک صالح مطیع اور فرما بردار بنا, آنکھوں کی ٹھنڈک بنا, غلط راستوں سے حفاظت فرما. اے اللہ جو مانگا اپنے فضل سے عطا فرما, نہیں مانگا اپنے فضل سے نصیب فرما. اللہ مہلک بیماریوں سے ہماری حفاظت فرما, کینسر سے حفاظت فرما, برین ہیمریج سے حفاظت فرما, محتاج بننے والی بیماریوں سے حفاظت فرما. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا یا مولانا انک انت التواب الرحیم. صلی اللہ علی النبی الکریم برحمتک یا ارحم الراحمین.